आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाई र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौ। प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईहरूको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
प्रिय श्रोता मित्र, प्रभु येशु ख्रीष्टको मधुर अनि सामर्थ्य नाममा मेरो जयमसी तथा हार्दिक स्वागत छ यो कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन व्यवस्था 6 र 7 अध्यायबाट गर्नेछौ। यहाँ हामी मुख्य विषयको रूपमा देख्नेछौ, हामीले पहिले नै देखिसकेका छौं कि व्यवस्थाको पुस्तकमा 2 शब्दहरूमा विशेष जोड़ दिइएको छ, अर्थात प्रेम र आज्ञाकारितामाथि। व्यवस्था र आज्ञाकारिता, हजुर, परमेश्वरको प्रेम व्यवस्थामा वास्तवमा व्यक्त गरिएको छ। व्यवस्थाको महान सिद्धान्त नै प्रेम हो। त्यसकारण सुसमाचार स्वयंको सिद्धान्त व्यवस्थामा व्यक्त गरिएको छ। परमेश्वरले संसारले यति धेरै प्रेम गर्नुभयो, आफ्नो एकलौते पुत्र संसारको लागि दिनुभयो। तपाईँ र म परमेश्वरप्रतिको आफ्नो प्रेम हाम्रो आज्ञाकारितामा व्यक्त गर्दछौ। प्रभु येशूले यसलाई यसरी राख्नुहुन्छ, युहान्न 14:15 पदमा, यदि तिमी मलाई प्रेम गर्दछौ भने मेरा आज्ञाहरू पालन गर। यो आज पनि खास परीक्षण वा जाँच हो हरेक विश्वासीको लागि। यदि हामी उहाँलाई प्रेम गर्छौं भने हामी उहाँको आज्ञाहरू पालन गर्दछौ। उद्धार प्रेम सम्बन्ध हो। हामी उहाँलाई प्रेम गर्छौ किनभने उहाँले हामीलाई पहिले प्रेम गर्नुभयो। प्रभु येशूले यो सबभन्दा महान आज्ञाको रूपमा उद्धृत गर्नुभएको छ। व्यवस्था 6:5 पदमा लेखिएको छ, तिमीहरूले परमप्रभु आफ्नो परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। हाम्रो आज्ञाकारिता हाम्रो प्रेमको प्रकटीकरण हो। यस शास्त्रभरि आज्ञाकारिता अति नै महत्वपूर्ण छ। अहिले तपाईँ छक्कै पढ्नुहोला, यदि पुरानो नियममा प्रेम उल्लेख छ भने नयाँ नियममा प्रेम कुन चाहिँ नयाँ कुरा रहेछ त? भिन्न त यो हो, नयाँ नियममा परमेश्वरको प्रेम ख्रीष्टको मानव अवतार र मृत्युद्वारा इतिहासमा अनुवाद गरिएको छ, रूपान्तरण गरिएको छ। रुमी 5:8 पदले भन्छ, तर परमेश्वरले हामी तर्फको उहाँको आफ्नो प्रेम उहाँमा यसैमा प्रमाणित गर्नुहुन्छ कि हामी पापी छँदै ख्रीष्ट हाम्रो निम्ति मर्नुभयो। उहाँ हाम्रो निम्ति मर्नुभयो। हेर्नुहोस्, इसरायललाई मिश्रको दासत्वबाट ल्याउने कामद्वारा प्रेमको व्यक्त गर्न प्रकट गर्न एक कुरा हो र तिनीहरूको निम्ति मर्न अर्को कुरा हो। सिनै पर्वतको टुप्पोबाट टाकुराबाट केही कुरा भन्न एक कुरा हो र यस संसारमा आई आफैमाथि हाम्रो कमजोर मानवता धारण गर्न, मानवको समानता बनिन र हाम्रा पापहरूको निम्ति क्रुसमा मर्न अर्कै कुरा हो। म यो कुरा पटक पटक दोहोर्याउँछु कि उद्धार प्रेम सम्बन्ध हो। युहान्न 4:10 पदले भन्छ, प्रेम यसैमा छ, हामीले परमेश्वरलाई प्रेम गरेका होइनौ तर उहाँले हामीलाई प्रेम गर्नुभयो र हाम्रा पापका प्रायश्चित हुनलाई उहाँका पुत्रलाई पठाउनुभयो। हामी अझै मोसाको दोस्रो औपचारिक भाषणमा छौं। अध्याय 5-7 मोसाले 10 आज्ञाहरूको पुनः वर्णन र व्याख्याको दिइरहेका छन्, पुनः व्याख्या गरिरहेका छन्, दोस्रो पटक व्याख्या गरिरहेका छन्। त सबभन्दा पहिले हामी देख्नेछौ महान आदेश। व्यवस्था 6:1-2 पदमा लेखिएको छ, तिमीहरूले यर्दन पार गई अधिकार गर्न लागेको देशमा पालन गर्न भनी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई सिकाउन मलाई हुकुम गर्नुभएको आज्ञा विधि र विधान यी नै हुन्। 2 पद, सम्पूर्ण जीवनभरि परमप्रभु तिमीहरूका परमेश्वरको भय मानेर तिमीहरू र तिमीहरूका छोराछोरी र नाति नातिनाले उहाँको सबै विधि र आज्ञाहरू पालन गर्नु कि तिमीहरूको आयु लामो होस्। यहाँ मुख्य जोड़ आज्ञाकारितामा छ। मित्र, संसारमा खालि 2 वर्गका मानिसहरू छन्, परमेश्वरलाई प्रेम र परमेश्वरलाई घृणा गर्ने, प्रेम गर्ने र घृणा गर्ने। मानिसको हृदय मनोवृत्ति तिनीहरूका आज्ञाकारितामा वा अनज्ञाकारिताद्वारा प्रमाणित गरिन्दछ। व्यवस्था 5:29 पदको कुरा सुन्नुहोस्, मेरो डर मानेर सधैँ मेरा सबै कुरा पालन गर्ने तिनीहरूका हृदय भएता हुने थियो, ताकि तिनीहरू र तिनीहरूका सन्तानको भलो सधैँभरि होस्। यसैया अगमवक्तद्वारा परमेश्वरले यो भन्नुभएको थियो र भन्नु परेको थियो 29 अध्यायको 13 पदमा, यो प्रजा मेरो नजिक आएर तिनीहरूका मुख र ओठले त मेरो आदर गर्छन्, तर तिनीहरूका हृदय भने मबाट टाढा राखेका छन् र म प्रतिको तिनीहरूको श्रद्धा केवल मानिसहरूले तिनीहरूलाई रटाएको आज्ञा मात्र हो। के तपाईँले याद गर्नुभएको छ कि अगमवक्ता समुएलले कसरी साउल राजालाई हप्काए? पहिलो समुएल 15 अध्यायको 22 पदले भन्छ, तब समुएलले भने, होमबलि र बलिदान भन्दा बेसी परमप्रभुले आज्ञा पालन नै रुचाउनुहुन्न र आज्ञा पालन बलिदान भन्दा उत्तम हो। उहाँको वचन मान्नु साढे भेडाको बोसो भन्दा असल छ। जब प्रभु येशूले सिमोन पत्रुसले आफ्नो महान आदेश दिनुहुँदा उहाँले खालि एउटा प्रश्न सोध्नुभयो, उहाँले खालि एउटै प्रश्न सोध्नुभयो, युहान्ना 21 16 पदमा, युहानसको छोरा सिमोन, के तिमी मलाई प्रेम गर्दछौ? स्वर्गीयमा सबभन्दा अद्भुत कुरा प्रभु येशूलाई देख्न र यो कुराको महसुस गर्नलाई हुनेछ कि उहाँलाई प्रेम गर्नुहुन्छ र उहाँले मेरो निम्ति आफैलाई दिनुभयो। श्रोता, तर उही समयमा स्वर्गीयमा अर्को उत्तम कुरा के हुन गइरहेको छ भने, म प्रत्येकलाई प्रेम गर्नेछु र प्रत्येकले मलाई प्रेम गर्नेछ। अहिले मित्र, यसले स्वर्गीयलाई अति नै सुन्दर स्थान बनाउन गइरहेको छ। तीन पद छको तीन पदमा, हे इसरायली हो, यी सबै पालन गर ताकि तिमीहरूको भलो होस् र परमप्रभु तिमीहरूका पिता पुर्खाका परमेश्वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभए झैं दूध र मह बग्ने देशमा तिमीहरूको खूब वृद्धि पनि होस्। तिनीहरूले परमप्रभुको सबै आज्ञाहरू पालन गर्ने प्रतिज्ञा गरे, तर तिनीहरू यसमा असफल रहे। चार पद, हे इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ। इसरायलीहरू मूर्ति पूजाको संसारमा रहेका थिए, राष्ट्रहरू अनेक देवदेवतामा आस्था राख्थे। यस क्षणमा तिनीहरूले जान्नु परेको थियो कि त्यही खालि एउटै मात्र परमेश्वर हुनुहुन्छ। पाँच पद, तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्नो सारा हृदयले, आफ्नो सारा प्राणले र आफ्नो सारा शक्तिले प्रेम गर। हाम्रा प्रभुले यसलाई सबभन्दा महान आज्ञाको रूपमा उद्धृत गर्नुहुन्छ। मर्कुस 12 अध्याय 28 31 पदमा भनिएको छ, शास्त्रीहरू मध्ये एकजना उहाँका आए र उनीहरू आपसमा विवाद गरिरहेको सुने। उहाँले तिनीहरूलाई ठिक जवाब दिनु भएको थाहा पाएर उहाँलाई सोधे, सबै आज्ञामा पहिलो चाहिँ कुन हो? येशूले जवाब दिनुभयो, पहिलो चाहिँ यो हो, इसरायल सुन, परमप्रभु हाम्रा परमेश्वर एउटै परमप्रभु हुनुहुन्छ र तैले परमप्रभु आफ्ना परमेश्वरलाई आफ्ना सारा मनले, आफ्नो सारा प्राणले, आफ्नो सारा बुद्धिले र आफ्नो सारा शक्तिले प्रेम गर। दोस्रो चाहिँ यो हो, तैले आफ्नो छिमेकीलाई आफूलाई जस्तो प्रेम गर र यी भन्दा ठूला आज्ञाहरू अरू छैन। भनिएको छ छ पदमा, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख। तपाईंलाई यादै होला, दाउदले भजन संग्रह 119 11 भने, तपाईँको वचन मेरो हृदयमा छिपै राखेको छु ताकि मैले तपाईँको विरूद्धमा पाप गर्न नसकौं। त्यो नै स्थान हो जहाँ तपाईँ र मसँग परमेश्वरको वचन आज हुनुपर्दछ। यो हाम्रो हृदयहरूमा हुनुपर्दछ। अनि 6-9 पदमा भनिएको छ, मैले आज तिमीहरूलाई सुनाएका आज्ञाहरू आफ्नो मनमा राख, ती तिमीहरूले आफ्ना छोराछोरीहरूलाई होसियार साथ सिकाऊ, घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्केर सुत्दा र उठ्दा तिनको चर्चा गर, ती आफ्ना हातमा चिन्हको लागि कसिराख, ती तिमीहरूको निधारमा बाँधी राख, ती आफ्ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा लेख। पावल उही कुरा एफिसी 6:4 पदमा भन्छन्, ए बाबु हो, तिमीहरूका बालकहरूलाई रिस नउठाउ, तर तिनीहरूलाई प्रभुको शिक्षा र चेतावनीमा पालन पोषण गर। मित्र, परमेश्वरले अभिभावकहरूलाई आफ्ना बाल बच्चाहरूको परमप्रभुको अनुशासन र निर्देशनमा हुर्काउने उत्तरदायित्व दिनुहुन्छ। शास्त्रभरि अभिभावकहरूको उत्तरदायित्वको बारेमा धेरै कुराहरू भनिएको छ। हितोपदेश 12:6 पदमा भनिएको छ, बालकलाई ठिक बाटोमा लगाऊ र वृद्ध अवस्थामा पनि त्यसले त्यो त्याग्दैन। सबभन्दा पहिलो आवश्यक कुरा यो हो कि हरेक अभिभावक आमा बुबा परमेश्वरको घनिष्ठतामा रहनुपर्छ, एक सत्य प्रभुको जनको रूपमा आदर्शको जीवन जिउनुपर्छ, व्यावहारिक जीवन जिउनुपर्छ। आज धेरै बाल बच्चाहरू प्रभुदेखि भौतारी गएका छन् टाढा, विशेष गरी सेवकका बच्चाहरू। पहिलो एक कारण हो, आमा बुबा प्रभुको निकटताको घनिष्ठताको सम्बन्धमा छैन। दोस्रो कारण हो, तिनीहरूको जीवन आदर्शको जीवन, व्यावहारिकको जीवन छैन। मुखले एउटा कुरा, कामले अर्को कुरा। जसले गर्दा बच्चाहरू सत्यताबाट भौतारी जान्छन्। अनि अर्को कारण हो, आमा बुबाले आफ्ना बच्चाहरूलाई परमेश्वरको वचन सिकाउँदैनन्, परमेश्वरको वचन सुनाउँदैनन्, आत्मिक कुराहरू सिकाउँदैनन्। मित्र, यो नै धेरै परिवारको समस्या छ। त्यसपछि 10-12 पदमा देख्छौ, परमेश्वरले आफ्ना जनहरूलाई चेतावनी दिनुहुन्छ, तिनीहरू प्रतिज्ञाको मुलुकमा प्रवेश गरिसकेपछि र त्यहाँ उहाँको आशिषहरूको अनुभव गरिसकेपछि तिनीहरूले उहाँलाई बिर्सनी हुँदैन। मित्र, यो अनौठो कुरा हो। जब मानिसहरू आशिषित हुन्छन्, तिनीहरूले उहाँलाई बिर्सिहाल्छन्। जसले तिनीहरूलाई आशिष दिनुभएको छ, 13 पद, तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको डर मान्नु, उहाँकै सेवा गर्नु र उहाँकै नाउँमा शपथ खानु। हाम्रा प्रभु जब शैतानद्वारा परीक्षित हुनुभयो, त्यसबेला यो पदलाई प्रयोग गर्नुभयो, जुन मत्ती 4:10 पदमा, लुका 4:8 पदमा रेकर्ड गरिएको छ। 16 पदमा लेखिएको छ, मस्सामा झैं तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरको परीक्षा नगर। यो अर्को पद हो जुन हाम्रो प्रभुले शैतानको परीक्षाको सामना गर्नुहुँदा प्रयोग गर्नुभयो। यो मत्ती 4:7, लुका 4:12 पदमा उल्लेख गरिएको छ। अनि निम्न पदहरूमा हामी देख्छौ कि परमेश्वरले आफ्ना जनहरूलाई होसियार साथ उहाँको आज्ञाहरू पालन गर्न चेतावनी दिनुहुन्छ, ताकि तिनीहरूले प्रतिज्ञा गरिएको त्यो असल देश कब्जा गर्नेछन्। साथै यो कुराको आफ्नो सन्तानहरूलाई वर्णन गरिदिन पनि भन्नुहुन्छ। 23-25 पदमा लेखिएको छ, हाम्रा पिता पुर्खाहरूसँग शपथ खाएर दिनेछु भनी प्रतिज्ञा गर्नुभएको देशमा ल्याउन उहाँले हामीलाई त्यहाँबाट निकाल्नुभयो। परमप्रभुले नै हामीलाई यी सबै विधि पालन गर्ने र परमप्रभु हाम्रा परमेश्वरको भय मान्ने आदेश दिनुभएको छ, ताकि हामी निरन्तर हाम्रो निरन्तर हित होस् र आज पर्यन्त झैं हाम्रो जीवनको पनि रक्षा होस्। उहाँका आदेश बमोजिम, उहाँको दृष्टि अघि परमप्रभु हाम्रा परमेश्वरका यस सारा व्यवस्था पालन गर्न हामी होसियार भयौं भने त्यही नै हाम्रो धार्मिकता हुनेछ। श्रोता, परमेश्वरले तिनीहरूलाई मिश्रको मुलुकबाट निकाली ल्याउनुभयो। उहाँको उद्देश्य चाहिँ तिनीहरूलाई प्रतिज्ञाको मुलुकमा ल्याउनु हो, अनि यही नै हाम्रो उद्धारसँग पनि सत्य छ। परमेश्वरले हामीलाई मृत्युबाट, पापबाट र दण्डबाट उद्धार दिनुभएको छ। उहाँले ख्रिष्टको बधनमा, शरीरमा, आशिषको स्थानमा, उहाँसँगको संगतिमा हामीलाई ल्याउनुहुन्छ र अन्तिममा स्वर्गमा। आमेन। हाम्रा उद्धार अझै पूरा भइसकेको छैन। उहाँलाई हाम्रा पापहरूको निम्ति मारिनु पर्यो र फेरि हामीलाई धर्मी ठहराउन पुनः जीवित भई उठ्नुभयो। उहाँले हामीलाई बाहिर ल्याउनु भएको छ र हामीलाई भित्र ल्याउन चाहनुहुन्छ। यही नै कारण आज हामी भन्न सक्छौ, पहिलो कुरा, मैले उद्धार पाइसकेको छु। हामीसँग पहिले नै अनन्त जीवन छ। हामी पहिले नै हाम्रा उद्धारकर्ताको सम्पूर्ण धार्मिकता र गुण योग्यतामा परमेश्वरको अघि उभिसकेका छौं। पहिले योहना 5:11-12 पदले भन्छ, गवाही चाहिँ यही हो कि परमेश्वरले हामीलाई अनन्त जीवन दिनुभयो र यो जीवन उहाँको पुत्रमा छ। जससँग पुत्र हुनुहुन्छ त्यससँग जीवन छ, जससँग परमेश्वरको पुत्र हुनुहुन्न त्यससँग जीवन हुँदैन। दोस्रो कुरा भन्न सक्छौ, म उद्धार पाउँदैछु। मित्र, परमेश्वर मेरो जीवनमा काम गरिरहनु भएको छ। उहाँको प्रिय पुत्रको जस्तै मलाई समान वा अनुरूप बनाउन दिन प्रतिदिन रूप आकार दिइरहनु भएको छ, अगुवाई गरिरहनु भएको छ र बनाइरहनु भएको छ। फिलिपी 2:12-13 पदमा भनिएको छ, डर र कम्प साथ आफ्नो मुक्तिको काम पूर्ण गर्न परिश्रम गर, किनकि तिमीहरूलाई उहाँको असल अभिप्राय अनुसार इच्छा गर्ने र काम गर्ने दुवैलाई तुल्याउनलाई परमेश्वर तिमीहरूमा काम गर्नुहुन्छ। यो मुक्तिको निम्ति परिश्रम गराई वा काम गराई होइन, तर हाम्रो जीवनहरूमा मुक्तिको काम गराई वा परिश्रम हो। तेस्रो कुरा भन्न सक्छौ, म उद्धार पाउनेछु। पहिलो योहना 3:2 पदले भन्छ, हे प्रिय हो, अहिले हामी परमेश्वरको सन्तान हौ र हामी के हौला सो अहिलेसम्म प्रकट भएको छैन। यही जान्दछौ कि जब उहाँ प्रकट हुनुहुन्छ तब हामी उहाँ जस्तै हुनेछौ, किनकि उहाँ जस्तो हुनुहुन्छ हामी उहाँलाई त्यस्तो नै देख्नेछौ। मित्र, जब उहाँ प्रकट हुनुहुनेछ हामी उहाँ जस्तै हुनेछौ। र अगाडि हामी 7:1-तिर पनि प्रवेश गरौं, इसरायल अन्य राष्ट्रहरूबाट वा अन्य जातिहरूबाट अलग हुनुपर्छ। व्यवस्था 7:1-2 पदमा लेखिएको छ, जब तिमीहरू अधिकार गर्न भनी जान लागेको देशमा परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई ल्याउनुहुन्छ र तिमीहरूभन्दा असंख्य र सामर्थी हित्ती, गिर्गासी, एमोरी, कनानी, परिजी, हिब्बी र यबुसीहरूलाई तिमीहरूका सामुन्नेबाट उहाँले धपाउनुहुन्छ। अनि जब परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुन्छ र तिमीहरूले उनीहरूलाई परास्त गरेको हुन्छौ, तब तिमीहरूले उहाँ उनीहरूलाई सम्पूर्ण नाश गर्नु, तिमीहरूले उनीहरूसित सम्झौता नगर्नु, उनीहरूलाई नठिठाउनु। यो अति नै कठोर भाषा हो। यो कुराको याद राखौ, परमेश्वरले भन्नुभएको थियो तिमीहरूले हत्या नगर्नु। यो चाहिँ व्यक्तिगत शत्रुता, व्यक्तिगत घृणाको विरूद्धमा हो जुनले हत्यामा डोर्याउँछ। तर यहाँ उल्लेखित शब्द विनाश हिब्रू शब्द हो रत्सक। यहाँ तिनीहरूलाई सिधै यी मानिसहरूलाई विनाश गर्न आज्ञा गरिएको छ जो त्यस मुलुकमा बसोबास गरिरहेका छन्। तपाईँ सोच्नुहोला, यो अति नै कठोर कुरा हो, क्रूर कुरा हो। आज स्वतन्त्रवादी वा उदारवादी पुरानो नियमको परमेश्वरलाई घृणा गर्दछन्, लिबरलहरूले, किनकि तिनीहरूले पुरानो नियमको परमेश्वरलाई निर्दयी क्रूर भन्दछन्। तिनीहरू यो विचार मन पराउँदैनन् कि परमेश्वरले सम्पूर्ण जातिहरूलाई नष्ट गर्नुहुनेछ। अहिले परमेश्वर यो पनि भन्नुहुन्छ, 3-4 पदमा, उनीहरूसँग विवाह बारी नगर्नु, तिमीहरूका छोरा छोरी तिनीहरूका छोरालाई नदिनु, तिमीहरूका छोराहरूलाई नदिनु, अथवा तिनीहरूका छोरीहरू तिमीहरूका छोराहरूका निम्ति नलिनु, किनकि तिनीहरूले तिमीहरूका छोराहरूलाई परमप्रभुबाट बहकाएर अन्य देवताको पूजा गर्न लाउनेछन्। यसो गर्नाले परमप्रभुको क्रोध तिमीहरूमाथि दन्कनेछ र उहाँले तिमीहरूलाई तत्कालै नष्ट पार्नुहुनेछ। यहाँ हामीसँग परमेश्वरको आज्ञाको लागि कारण छ। यी मानिसहरूलाई यौन संक्रामक रोगले ग्रसित भएका थिए र विनाश भइरहेका थिए। इसरायलीहरूले तिनीहरूसँग अन्तर्विवाह गरेको भए तिनीहरूले इसरायलको राष्ट्रलाई पूर्ण रूपमा नष्ट गर्ने थिए। मूसाले रोगका कीटाणुहरूको बारेमा त्यति धेरै बुझेका थिएनन्, तर परमेश्वरले तिनीहरूको बारेमा अति नै धेरै जान्नुहुन्छ। यी मानिसहरू यति धेरै दूषण र भ्रष्ट थिए कि परमेश्वरले तिनीहरूलाई त्यस मुलुकबाट पूर्ण रूपमा निकालिदिनुभयो। त्यति मात्र होइन, तिनीहरू प्रतिमा पूजक थिए र तिनीहरूले इसरायललाई प्रतिमा पूजामा डोर्याएका थिए। यसरी परमेश्वर तिनीहरूलाई निरन्तर भन्नुहुन्छ कि तिनीहरूले तिनीहरूका वेदीहरूको ध्वस्त गर्न र तिनीहरूका मूर्तिहरूको तोड्न भन्नुहुन्छ। यी सबै प्रदूषण प्रभावको पूर्ण रूपमा ध्वस्त गर्नुपर्दछ। श्रोता, परमेश्वरले इसरायललाई गम्भीर चेतावनी दिनुहुन्छ। यदि तिनीहरूले अन्तर्विवाह गरे र तिनीहरूको देवहरूतिर फर्के भने तब परमेश्वरले तिनीहरूलाई त्यस मुलुकबाट निकालिदिनुहुनेछ। तैपनि परमेश्वरले इसरायललाई स्पष्ट पारिदिनुहुन्छ कि उहाँ प्रेमको परमेश्वर हुनुहुन्छ। उहाँले तिनीहरूलाई आज्ञाहरू दिनुहुन्छ किनभने उहाँ तिनीहरूलाई प्रेम गर्नुहुन्छ। 6-8 पदमा भनेको छ, 6-8, किनकि परमप्रभु तिमीहरूका परमेश्वरको निम्ति तिमीहरू एक पवित्र जाति हौ। परमप्रभु तिमीहरूका परमेश्वरले पृथ्वीमा भएका सबै मानिसहरूमध्येबाट आफ्नो निम्ति एक विशेष जाति, एक अमूल्य सम्पत्ति बनाउन तिमीहरूलाई छान्नु भएको छ। तिमीहरूका संख्यामा अरू जातिहरूभन्दा धेरै भएकाले परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएका वा छान्नुभएको होइन, किनकि तिमीहरू त संख्यामा सबै जातिभन्दा कम थियौ। तर परमप्रभुले तिमीहरूलाई प्रेम गर्नुभएको कारणले र उहाँले तिमीहरूका पिता पुर्खाहरूसित गर्नुभएको प्रतिज्ञा पूरा गर्नलाई नै तिमीहरूलाई परमप्रभुले आफ्नो बाहुबलद्वारा निकालिल्याउनुभयो र मिश्रको राजा फारूको हातबाट, दासत्वको देशबाट छुटकारा दिनुभयो। तपाईँलाई यादै होला कि परमेश्वरले प्रस्थानको पुस्तकमा भन्नुभयो कि उहाँले तिनीहरूका चित्कार सुन्नुभयो, उहाँले तिनीहरूको चित्कारको सुन्नुभयो किनभने उहाँले तिनीहरूलाई प्रेम गर्नुहुन्थ्यो। अहिले यस कारणको लागि मिश्री दासत्वबाट छुटकारा दिनुभयो, उहाँले यसको दोहोऱ्याइरहनुहुन्छ। 9, यसकारण याद राख, परमप्रभु तिमीहरूका परमेश्वर मात्र परमेश्वर हुनुहुन्छ, एक विश्वासयोग्य परमेश्वर। उहाँलाई प्रेम गर्ने र उहाँका आज्ञा पालन गर्ने हजारौं पुस्तामाथि उहाँले आफ्नो प्रेमको करार पूरा गर्नुहुन्छ र दया देखाउनुहुन्छ। परमेश्वरको प्रेमको निम्ति मानिसको जवाब के हो त? मित्र, यो आज्ञाकारिता हो। अनि 10-11 पदमा भनेको छ, तर उहाँलाई तिरस्कार गर्नेहरूलाई उहाँले अवश्य नाश गर्नुहुनेछ र उहाँलाई घृणा गर्ने विरूद्ध बदला लिन उहाँ विलम्ब गर्नुहुने छैन। यसकारण आज मैले तिमीहरूलाई दिएका आज्ञा, विधि र विधान होसियार साथ पालन गर। मित्र, परमेश्वरले कुनै पनि मानिसलाई उत्तर दिनुहुनेछ जसले उहाँको प्रेमलाई आज्ञाकारिताद्वारा जवाब दिन्छन्, प्रतिक्रिया दिन्छन्। अनि 12-13 पदमा, तिमीहरूले यी विधि विधानहरू सुनेर पालन गर्यो भने परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूसँगको प्रेमको करार पूरा गर्नुहुनेछ, जस्तो उहाँले तिमीहरूका पिता पुर्खासँग प्रतिज्ञा गर्नुभयो। उहाँले तिमीहरूलाई प्रेम गर्नुहुनेछ र तिमीहरूलाई आशिष दिएर तिमीहरूलाई वृद्धि गर्नुहुनेछ र उहाँले तिमीहरूलाई दिन्छु भनेर तिमीहरूका पिता पुर्खासित प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरूका शरीरको फल, भूमिको फल, नयाँ दागमध्य तेल गाई बस्तुका बाछा बाछीमा र भेड़ा बाख्राका पाठारमाथि पनि उहाँले आशिष दिनुहुनेछ। यो कति सुन्दर अद्भुत कुरा हुने थियो यदि इसरायलीहरूले परमेश्वरलाई विश्वास गरेको भए, आज्ञा पालन गरेको भए। परमेश्वरले तिनीहरूलाई उत्साह दिनुहुन्छ र उहाँले तिनीहरूलाई विजय दिने प्रतिज्ञा गर्नुहुन्छ। अनि 18 पदमा लेखिएको छ, तर उनीहरूसँग नडराओ, परमप्रभु तिमीहरूका परमेश्वरले फारो र सारा मिश्रलाई के गर्नुभयो त्यसको स्मरण गर। भूतकालमा परमेश्वरको विश्वासयोग्यता भविष्यमा पनि तिनीहरूको निम्ति उत्साह हुनुपर्दछ। अनि 21 र 22 पदमा लेखिएको छ, उनीहरूदेखि नडराओ किनकि परमप्रभु तिमीहरूका परमेश्वर तिमीहरूसित हुनुहुन्छ, वा महान र भययोग्य परमेश्वर हुनुहुन्छ। अनि परमप्रभु तिमीहरूका परमेश्वरले ती जातिहरूलाई विस्तार विस्तार तिमीहरूका सामुदेखि निकालिदिनुहुनेछ। तिमीहरूले उनीहरूलाई एकैचोटि नाश गर्न पाउने छैनौ, नत्र त तिमीहरू वरिपरका जंगली जनावरहरू धेरै संख्यामा बढ़ी जानेछन्। यहाँ हामी परमेश्वरको बुद्धिको देख्छौ। उहाँ तिनीहरूका सुरक्षाको सोचिरहनु भएको छ। यो कुरा थाहा पाउँदछौ, यदि जनसंख्या 81 साराको सारा नष्ट गरेर जंगली जनावरहरूले त्यस मुलुकमा आफ्नो शक्ति देखाउने थिए। 23 पद, तर परमप्रभु तिमीहरूका परमेश्वरले उनीहरूलाई तिमीहरूको अधीनमा पारिदिनुहुनेछ र उनीहरू नष्ट नहुन्जेल उनीहरूमा ज्यादै गोठमाल ल्याइदिनुहुनेछ। यी सम्पूर्ण राष्ट्र वा जातिलाई तिनीहरूका भ्रष्टता र दूषणताको कारण त्यस मुलुकबाट निकाल्नु पर्ने थियो र पूर्ण रूपमा विनाश गर्नुपर्ने थियो। अहिले यो नभन्नुहोस् कि परमेश्वर तिनीहरूसँग धैर्यता कायम राख्नु भएन। उत्पत्ति 15 अध्यायको 16 पदमा परमेश्वरले अब्राहमलाई भन्नुभएको थियो कि उसका सन्तानहरू त्यस प्रतिज्ञाको मुलुकमा आउने छैनन् जबसम्म चार पीढ़ी अमोरीहरूको पाप अधर्मले त्यस मुलुक भरिँदैन। परमेश्वरले यस मानिसहरूलाई आफ्नो पापहरूदेखि फर्केर परमेश्वर कहाँ तिनीहरू आउने छन् कि भन्ने कुरा देख्नलाई करिब 430 वर्षसम्म समय दिनुभयो। मित्र, तपाईँ योभन्दा धेरै कति समय चाहनुहुन्छ उहाँले तिनीहरूलाई दिनुभएको? के तपाईँलाई थाहा छ कि कुनै घर मालिकले आफ्नो घरमा भाडामा बस्ने मानिसलाई भाडा तिर्न यति लामो समय दिन्छ? परमेश्वरले तिनीहरूलाई कृपाको समय दिनुभएको थियो जुन करिब 430 वर्षसम्म थियो। तब अधर्म पापको कप पूरा भरियो र परमेश्वरको दण्ड तिनीहरूमाथि खसियो। त्यसकारण यी जातिहरूको लागि झुटा किसिमको दया नदिऊ, बरु यस घटनाबाट सिकौं। परमेश्वर नयाँ नियममा जस्तै पुरानो नियममा पनि कृपाको परमेश्वर र प्रेमको परमेश्वर हुनुहुन्छ।
प्रिय श्रोता, अहिले भर्खरै तपाईँले TWR नेपालद्वारा सञ्चालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। श्रोता, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि यो कार्यक्रम सुनेर मनमा कुनै खुल्दुली वा कुनै प्रतिक्रिया अर्थात सुझावहरू छन् भने हामीलाई पत्रद्वारा लेख्न सक्नुहुनेछ। हामी हृदयदेखि नै स्वागत गर्नेछौ, स्वीकार गर्नेछौ। साथै बाइबल सम्बन्धित प्रचारहरू, कार्यक्रम सारणीहरू हामी अनुरोधमा पठाउन सक्छौ। अनि तपाईँसँग कुनै प्रार्थनाको विषय छन् भने हामीले तपाईँको लागि प्रार्थना गरेको चाहनु भने प्रभुमा आफ्नै परिवार सम्झेर हामीलाई पत्रमा लेख्न सक्नुहुनेछ। तपाईँको लागि हामी प्रभु येशूसँग प्रार्थना गर्नेछौ। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। ठेगाना एकपल्ट सुनौला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 89-75, एपीसी 25-61, काठमाडौँ। हाम्रो इमेल एड्रेस हो twrnepal@yahoo.com। साथै यस नम्बरमा एसएमएस गर्न सक्नुहुनेछ 98-470-35-679, 98-470-35-679। हुन्छ श्रोता, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा हामी पुनः भेट्नेछौ। तबसम्मलाई नमस्कार।